असम सामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, विश्वास र अविश्वासको भूमरीमा रूमलिएको वर्तमान राजनीति अन्तत कानूनी उपचारको बाटो समाउँदै आआफ्नो मूल पार्टीमा फर्कन बाध्य छ। सत्ता समीकरणको नयाँ चरणमा यतिखेर राजनैतिक दलहरूको सक्रियता पुनः बढ़दो छ। हुन त लोकतन्त्रमा विकल्पहरू प्रशस्त हुन्छन्, मात्र ती मुलुकको संविधान र नियम कानून सम्मत हुनु जरूरी छ। पुनस्थापित संसदको अबका बैठकहरू सम्भवत यसै सेरोफेरोमा केन्द्रित रहनेछन्। आम जनता र विशेष गरी मतदाताहरू आफ्नो मतबाट स्थापित दलहरूको यो गतिविधिबाट कति सन्तुष्ट होलान् भनेर यकिन गर्ने त्यस्तो कुनै आधार नभए पनि समग्र राजनैतिक संस्कारलाई लिएर आजभोलि यत्रतत्र चिन्ता र चासो व्यक्त गरेको पाइन्छ। अन्तर्सम्वादमा आज हामी मुलुकको बद्दिदो राजनैतिक परिवेशको समीक्षा गर्ने प्रयास गर्नेछौ। हामीसँग हुनुहुन्छ वरिष्ठ पत्रकार तीर्थ कोइराला, उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार तीर्थजी, स्वागत छ नेपालको। अब घटनाक्रमहरू दिन प्रतिदिन हाम्रो सामु उदाङ्गिँदै गएका छन्। नसोचेको बाटोमा राजनीति अगाडि बढ्दैछ कि भन्ने पनि टिप्पणीहरू हामी सुन्ने गर्छौं। पछिल्लो समयमा जस्तो संवैधानिक अंगहरू, विशेष गरी न्यायालय, निर्वाचन आयोगको सक्रियता र त्यसले उत्पन्न गरेको परिणामले अब नेपालको राजनीतिमा कस्तो परिवेश निर्माण भइरहेको पाउनुहुन्छ? यहीँबाट कुराकानी शुरू गरौं तीर्थ सर।
अब अहिलेसम्म राजनीति के थियो भने एकदमै जटिल, एकदमै अप्ठ्यारोमा थियो। एउटा एक ठाउँमा आएर चाहिँ बिसौनी, एउटा बिसौनीमा आएर अहिले टुङ्गिएको छ। यो बिसौनीमा आएर बसिसकेपछि अब फेरि अर्को यात्रा तय गर्नुपर्नेछ अहिलेको राजनीतिले। अब भन्नाले अहिले पनि हामी तरल अवस्था भन्छ, तरल अवस्थामै छौँ होइन। र अब कता जान्छ भन्ने कुरा चाहिँ संसदको संख्याले पनि निर्धारण गर्नेछ यसलाई होइन। अहिलेसम्म स्ट्रङ्गेस्ट पार्टी चाहिँ नै एमाले नै देखिएको छ, 120 संख्यामा 275 मध्ये 120 सबभन्दा ठुलो संख्या एमालेसँग छ। अब एमाले अरू दलहरूसँग कसरी व्यवहार गर्छ र अरू दलले एमालेलाई कसरी सघाउँछन् या सघाउँदैनन्, त्यसमा भर पर्छ अब चाहिँ। किनभने हामी 2075 साल जेठ 2 गतेको अवस्थामा फर्केका छौँ संसदको हिसाबले। अब संसद नै अहिलेको मूल राजनीतिको केन्द्र हो होइन। त्यसैले अब एमाले गर्ने व्यवहार र अरू दलले एमाले प्रति राख्ने व्यवहारमा भर पर्छ। किन अहिलेसम्म जति तिक्तता भयो, जति जे भयो, त्यो सबै कुरा चाहिँ नि फरक ठाउँमा पुगेको छ अहिले।
अब आफ्नो कित्तामा यसरी चाहिँ बाँडिएपछि भनौँ न, अब एकीकरण पनि परिपक्व हुन सकेन, पूर्ण हुन सकेन, त्यसले गर्दा अदालतको निर्णयबाट अलग अलग कित्तामा उभिनु पर्ने जुन अहिले परिवेश निर्माण भएको छ, योभन्दा अगाडिको एजेण्डा होइन प्रधानमन्त्रीको राजीनामालाई नै केन्द्रमा राखेर विभिन्न गतिविधि भइरहेका थिए। अब यो पछिल्लो समीकरणले गर्दा प्रधानमन्त्री स्वयंले संसदको विश्वासको मत लिनुपर्ने अवस्था आएको छ। अघिल्लो एजेण्डा चाहिँ के होला? अब प्रचण्ड, माधव नेपाल, उहाँहरू फेरि अलग अलग समूहमा बसिसकेपछि र संसदीय प्रणालीको पनि कुरा गर्दाखेरि चाहिँ अब सम्भाव्य परिदृश्यमा विश्वासको मत लिने विषय र अविश्वासको प्रस्ताव आउन सक्ने विषय, अथवा यो दुवैलाई छोडेर एउटा नयाँ सरकार गठन गर्ने कसरतको पनि गुन्जायस देखिन्छ। कसरी जालन् त यी तीनवटा विषय बीचको तालमेल?
यस्तो अहिलेसम्म हेर्दाखेरि के देखियो भने अविश्वासको प्रस्ताव हिजै पनि नेकपा माओवादीको बैठकमा त्यसमा के गर्ने भन्ने बारेमा कुनै निर्णय हुन सकेन हिजो होइन, समाचारमा आइसकेको छ। त्यसैले अविश्वासको प्रस्तावमा जाँदाखेरि नेपाली काङ्ग्रेसले के गर्छ, अथवा जो अपोजिसनमा हुनुहुन्छ अहिलेको हिसाबले उहाँहरू बिचमै पनि अहिलेसम्म क्लियर भइसकेका छैन। अब यो क्लियर हुनका लागि सरकारमा रहेको दलले कसरी व्यवहार गर्छ, कसरी सरकारको दल सरकारमा रहेको दलको व्यवहारमा भर पर्ने कुरा हो. हिजोको स्थिति अब रहेन, तर पनि हिजोको स्थिति नरहँदा नरहँदै पनि अब सत्ता पक्ष र प्रतिपक्ष बीचको सम्बन्ध, अझ सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल र दोस्रो ठुलो दल, अब अहिले त राजपा समाजवादी यिनीहरूसँग भर पर्ने कुरा हो यो. त्यसैले अहिले एक्ज्याक्टली यसै हुन्छ भन्न सकिन्न, किनभने अब यो यो अगाडि पनि सरकारले नेपाली काङ्ग्रेससँग पनि कुरा गरेको थियो, होइन, अरू अरू दलहरूसँग पनि कुरा भइराखेको थियो सरकारको नेतृत्वबाट, भने त्यो कुरा क्लियर नभइकन अविश्वासको प्रस्ताव आइहाल्छ भन्ने त देखिँदैन अहिले.
अब त्यसको अर्थ के भने, सामान्य प्रधानमन्त्रीज्यूलाई संसद अब सुचारू भइसकेको यो अवस्थामा म यति समयभित्र म विश्वासको मत लिन्छु भन्दाखेरि त्यो विकल्प चाहिँ प्रष्ट अब देखिने चाहिँ सम्भावना छ नि.
अहिले उहाँले पनि त्यो भन्न सक्नुहुन्न, किनभने अहिले तुरुन्तै त्यो प्रोसेसमा जान्छ जस्तो लाग्दैन, किनभने अब अहिले सभामुखको दल कुन होइन, सभामुखको पदमा अरू दलहरूले दावी गर्ने स्थिति पनि छ, होइन, सभामुखको छ. त्यसपछि केही मनोनित सांसदहरूको अवस्था क्लियर गर्नुपर्छ, होइन, त्यो पनि बाँकी छ. अब यो सरकार चाहिँ नै 76-1 हो कि 2 हो कि, त्यो सबै कुरालाई चाहिँ नै फेरि एकचोटि रिसेट भन्छ, रिफ्रेस गर्ने, रिसेट गर्ने कामहरू पहिले हुन्छ जस्तो लाग्छ मलाई. त्यो नगरिकन एकैचोटि अविश्वासको या विश्वासको भनेर जान सक्दैन, किनभने सबैको पोजिसन कहाँ के हो को हो भन्ने पहिचान भइसकेपछि अनि विश्वास अविश्वासको कुरा आउँछ. अहिलेसम्म प्रधानमन्त्रीले नेतृत्व गरिरहनु भएको जुन दल छ, सरकार छ, त्यो आफ्नो पोजिसनमा अरूभन्दा तुलनात्मक रूपमा बलियो देखिएको छ, होइन. त्यसैले त्यो अवस्था एउटा छ. अर्को चाहिँ नि अहिलेसम्म सबैले अनुमान गर्दै आएका यो सरकार ढल्यो, यो सरकार अब टिक्दैन, अब अविश्वासको प्रस्ताव आइहाल्छ, सबै एकतिर छन् भन्दै आएको बेलामा अचानक, होइन, अचानक बाहिरबाट देख्दा त अचानक भयो, अचानक नै प्रधानमन्त्री शक्तिशाली देखिनु भएको, होइन. त्यसैले अब कसरी अगाडि बढ्ने भन्ने बारेमा प्रतिपक्षले अथवा यो सरकारको विरुद्धमा बस्नेले या भन्नुहुन्छ भने सरकारको गतिविधि प्रति असन्तोष जाहेर गरिरहनु भएका जति हुनुहुन्थ्यो उहाँहरूले चाहिँ नि सोचेर कदम चाल्नुपर्ने स्थिति छ, होइन. र आजको भोलि राजनीतिले चाहिँ नि अब कोल्टे फेरेर एकदम चाहिँ नि सरकार विरुद्ध या सरकारको समर्थनमा तुरुन्तै गइहाल्छ भन्ने स्थिति
छैन. हजुर, अब चर्चा यो पनि छ कि एउटा उदाहरणको लागि नेकपा एमाले का नेता माधव नेपाल भन्नु पर्यो, अब होइन, अब एमाले र माओवादी केन्द्र बिउतिसकेपछि अब उहाँको विषय र उहाँ जस्तै सरकारमा सामेल भएका कतिपय मन्त्रीहरू, होइन, अब मणि थापाकै कुरा गर्नुहोस् अथवा हाम्रो रामबहादुर थापा बादल गृहमन्त्रीजीकै कुरा पनि, अब यो कसरी जान्छ त, अब दल अलग अलग भइसकेपछि उहाँहरू जुन दलबाट आउनु भएको थियो त्यतै त्यही हैसियत कायम हुने भएको हुनाले अब सरकारको मन्त्रीमण्डलको समीकरणमा पनि यसले फरक पार्दै जाला क्रमशः रूपमा, उहाँहरूको भूमिका कस्तो होला भनेर अनुमान गर्न सकिन्छ? विभिन्न आकलनहरू गरिएका छन् यतिखेर.
यस्तो छ, अब जो सांसद भएर मन्त्री हुनुभएको छ, अहिलेको प्रतिनिधि सभाको सांसदको हैसियतले चाहिँ जो मन्त्री हुनुभएको छ उहाँहरूको सवालमा अलिकति अप्ठ्यारो हुन सक्छ, अथवा उहाँहरूले दल त्याग गरिसकेपछि पनि स्वतन्त्र भएर रहन सक्ने कि नसक्ने भन्ने कुरा पनि त्यसको पनि खोजी होला. जो सांसद नभइकन नेताको हैसियतले मन्त्री हुनुभएको छ उहाँहरूको हकमा चाहिँ नि सजिलो छ फेरि, होइन. अब 6 महिना त उहाँहरू मन्त्री हुन सक्नुहुन्छ होइन, त्यसैले अब रामराज थापाको हकमा अलिकति अप्ठ्यारो होला, लेखराज भट्टको हकमा अलिकति अप्ठ्यारो होला, तर मणि थापाजीको हकमा चाहिँ नि त्यस्तो अप्ठ्यारो हुँदैन। त्यसपछि गएर उहाँहरूले आफ्नो दल त्याग गरिसकेपछि स्वतन्त्र सांसदको हैसियतले रहन सक्ने अवस्था पनि सिर्जना हुन सक्छ। अहिलेको कानुनमा त छैन होला, तर बिस्तारै त्यो एडजस्टमेन्टको बाटो खोजिन सक्छ होइन। त्यसैले अब खोजीको राजनीति भन्दा पनि रोजीको राजनीतिले पनि काम गर्ने हो कि कहिलेकाहीँ विधानले अप्ठ्यारो पार्छ। यदि विधानले त्यस्तो हो भने त जो मन्त्री हुनुभएको छ सांसदको प्रतिनिधि सभा सदस्यको निर्वाचित प्रतिनिधि सभा सदस्यको हैसियतले उहाँहरूले त ब्याक टु होम नै हुनुपर्ने हुन्छ।
अब कतिपय अवस्थामा राजनीतिक नेतृत्वसँग, दलको नेतृत्वसँग असहमत हुँदा अथवा कतिपय पार्टीका नीति निर्देशन विपरीत गएको भन्ने आशयले कसैलाई निलम्बित गर्न सक्ने, कसैको सांसद पदहरू गुम्न सक्ने, त्यस्तो कार्यवाही पनि पार्टीहरूबाट अपेक्षा गर्न सकिन्छ।
अहिले त छ होइन। अब यो चाहिँ कस्तो भयो भने लडाई हुँदाखेरि लडाईको त्यो शान्ति सम्झौता भइसकेपछि कैदीबन्दी चाहिँ आदान प्रदान गर्थे नि है, त्यसरी दलहरूले केही समझदारी मिलाउन सक्ने ठाउँ चाहिँ छ,
ठाउँ छ, दल बदल गर्न सक्ने अहिलेको प्रावधान
त्यो हिसाबले चाहिँ मिल्दैन उहाँहरूको, त्यो मिल्ने चाहिँ म देख्दिनँ, किनभने हाम्रो कानूनले चाहिँ नि त्यसलाई वर्जित गरेको छ होइन। अब भोलि उहाँहरूले चाहिँ नि उहाँ चाहिँ मेरो दलमा हुनुहुन्न भनेर संसद सचिवालयमा एउटा निवेदन दर्ता गराइदिनु भयो भने उहाँहरूको पद रहँदैन होइन। तर एउटा राजनीतिक समझदारी हुन्छ नि, त्यो समझदारी राखेर दुई दल बिच चाहिँ ल हामी उयो अघि मैले भने कैदीबन्दी रिहा गरे अघि भने आदान प्रदान गरे जस्तो एमालेमा रहेका नेताहरूको यो मान्छेको एडजस्टमेन्ट यसरी गरौँ, एमालेबाट त्यहाँ गएका मान्छेहरूलाई यसो गरौँ, यता आएकालाई यसो गरौँ भन्ने हिसाबले अथवा अरू राजनीतिक लेनदेनको गरेर मिलाउन सक्ने सम्भावना चाहिँ।
अब संसद बैठक सुरु भएको छ, अधिवेशन आज पनि बैठक बस्ने कार्यक्रम रहेको छ। अब सरकारले विगतमा विघटनको सिफारिश गरेको संसदमा त्यति धेरै बिजनेस त सरकारले के दिन सक्ला र, तर पनि अब संवैधानिक रूपबाट चाहिँ पुनस्थापित संसदलाई सुचारू गराउनु सरकारको र सबै राजनीतिक दलको कर्तव्य हो। एउटा लोकतन्त्रमा विभिन्न विकल्पहरू हुन्छन्, विभिन्न सम्भाव्यताहरू हुन्छन्, भोलि यही सरकार निरन्तर हुन सक्ला, भोलि अर्को सरकार बन्न सक्ला। अब त मैदान त खुला भएको कारणले गर्दा ती प्रशस्त सम्भावनाहरू छन्। नेपाली कंग्रेसको मौनताले गर्दाखेरि पनि अरू दलहरू बोल्न नसकेको हो कि भन्ने छ। फाटाफुट भेटघाटको सिलसिला शुरू भएको छ, दुई तीन दिन त एकदम सबैजना चाहिँ शान्त भएर बसे, यत्रो ठूलो विवाद चाहिँ एक्कासी लाएर चाहिँ आगो निभेको जस्तो चाहिँ अवस्था थियो। अब भित्रभित्रै चाहिँ दलहरूको बीचमा जुन समीकरणको प्रयासहरू भइरहेछ नि, यसमा के अनुमान गर्न सकिन्छ, भोलिको स्थिति के परिकल्पना गर्न सकिन्छ?
अब यस्तो छ, जति समीकरण को परिवर्तनको सम्भावना हेरे पनि नेतृत्व चाहिँ नि सायद परिवर्तन हुँदैन, किनभने अहिले पनि नेकपा एमालेको चाहिँ संख्याको हिसाबले संसदमा सबभन्दा बलियो ठुलो दल हो होइन। 121 जना हुनुहुन्छ, त्यसपछि नेपाली काङ्ग्रेस 63 छ होइन, माओवादी 54 हो, त्यसमा सभामुख हुनुहुन्छ, तर अरूको 34-35 दल हो, 34-35 संख्यामा छ। अब अरू सबै एकतिर भएर एमालेलाई मात्रै एक्लै राखेर जाने भन्दा पनि अरू सबै मिलेर सरकार बनिन नसक्ने होइन, बनिन्छ, तर त्यसले स्थायित्व सरकारको कति हुन्छ अथवा त्यो समीकरण नै कति बलियो हुन्छ, सिङ्गो एउटा पार्टी एकीकरण भएर बनेको समीकरणमा त यत्रो दुर्घटना भयो, दुर्घटना भन्छु म यसलाई, दुर्घटना भयो भने त्यो समीकरण कति बलियो होला होइन। त्यसैले त्यतापट्टि जान्छ जस्तो मलाई लाग्दैन, अहिलेकै सरकारमा अलि एक भएर जानेतिर सोचाइ हुन्छ कि, किनभने यो सरकारले काम त गरेको हो नि त, काम त गरेको, खालि एउटा संयोजनमा एउटा चाहिँ आफ्नै दलभित्र को समस्याले गर्दा सरकार अप्ठ्यारोमा परेको। त्यसैले अहिलेको अवस्थामा यो सरकारको कन्टिन्युटीमा सबैले ध्यान दिन्छन् जस्तो लाग्छ, र भोलि जोडजाडको सरकार भन्दा यो सरकारमा अलिकति सानो कुरा जोडेर जाँदाखेरि बेटर हुन्छ भन्ने सोचाइ आउन सक्छ। यसमा मूल त नेपाली काङ्ग्रेसको निर्णयलाई सबैले पर्खेका छन्। अहिलेसम्म चाहिँ नि नेपाली काङ्ग्रेसले निर्णय गर्न एकदम ढिला गरेको थियो, यसलाई चाहिँ नि अहिले अन्तिममा आएर चाहिँ नि एकदम परिपक्व कदम भन्ने देखियो, तर बिचमा चाहिँ नि निर्णयहीनताको अवस्था पनि भनियो होइन। अब नेपाली काङ्ग्रेस पछि मधेसवादी दलहरू के गर्छन् होइन, मधेस केन्द्रित दलहरू जस्तै जनता समाजवादी, लोक यो तराई मधेस लोकतान्त्रिक पार्टी, त्यसै यी यी दलहरूकोमा पनि हिजो प्रचण्ड स्वयंले पनि भेट गरिसक्नु भएको छ। एकातिर यो के अरे यहाँ शेरबहादुर देउबा, त्यसपछि बाबुराम भट्टाईसँग उहाँले भेट्नुभयो, तर एकातिर त्यो त्यो भेटघाटको पनि अर्थ छ, अर्कातिर समस्या कहाँ छ भने ती दलहरू स्वयं पनि फ्रेजाइल छन्, तिनीहरूभित्र पनि उत्तिकै पहिरो जाने सम्भावनाहरू छ, ती दलहरूभित्रको पनि एकमत छैन, त्यसले गर्दा समस्या जटिल छ। अहिले एकमत त अब एमाले एकमत भयो, माओवादी एकमत हो, त्यो चाहिँ अदालतले गरिदिएको मत हो, त्यो फेरि होइन कर लाग्यो, तर अरू दलहरू एकमत छैनन् अहिले कतिपय विषयमा, उनीहरू समेत विभाजित भएकोले यो सरकारको स्थायित्वमै प्रश्न अलि अप्ठ्यारो त छ, तर यसको यो नेतृत्वको माथि प्रश्न उठेर तुरुन्तै केही भइहाल्ला भन्ने चाहिँ नै म देख्दिन।
हजुर, त आदरणीय श्रोताहरू, अन्तर्संवादको आजको बिहानीमा हामी कुराकानी गर्दैछौ वरिष्ठ पत्रकार तीर्थ कोइरालासँग, र विशेष गरी मुलुकमा विकसित भइरहेको पछिल्लो राजनैतिक घटनाक्रम र आम सर्वसाधारणका मनमा रहेका जिज्ञासाहरू मेटाउने अभिप्रायले हामी यो संवादलाई अगाडि बढ़ाइरहेका छौं। जस्तो तीर्थ सर, होइन अब यो एउटा प्रक्रियाभित्र गयो भन्नु पर्यो, सबभन्दा मुख्य कुरा के भने आम नागरिकलाई, आम जनताको लागि चाहिँ के भने तत्कालै त्यस्तो ठूलो भवितव्य आइहाल्ला भन्ने त सम्भावना टरेर नै गयो भन्नु पर्यो, तर राजनीतिमा सम्भावनाहरू भइ नै रहन्छन् होइन, र डेमोक्रेसी इटसेल्फ इज ब्ल्याक भनेर भन्छन् होइन, विभिन्न रंगहरू मिसेर यो कालो रंगको हुन्छ लोकतन्त्र भन्ने चीज, सबैलाई यसले सन्तुष्ट गराउन पनि सक्दैन र सबैलाई यसले सम्बोधन पनि गर्नुपर्छ भन्ने एउटा परिभाषा, एउटा डेमोक्रेटिक एक्सरसाइजको हामी लिने गर्छौं। नेपालमा अहिले अभ्यास गरिरहेको हामीले जुन संसदीय लोकतन्त्रलाई आत्मसात गरेर अगाडि बढ़िरहेका छौं, अब बिस्तारै विकल्पहरू चाहिन्छ, नयाँ नयाँ सोच र दृष्टिकोणका पार्टीहरू पनि आउन खोजिरहेका छन्, विभिन्न कारणले गर्दाखेरि उनीहरू त्यति लोकप्रिय हुन सकेका छैनन्, के आगामी दिनमा अलिकति राजनीतिक संस्कार अलिकति उन्नत हुने, अलिकति जनमुखी अझ हुँदै जाने र नयाँ नयाँ दृष्टिकोण र विचारधारा भएका व्यक्ति अथवा पार्टीहरू पनि राजनीतिको मूल प्रवाहमा आउने सम्भावना गुन्जायस, नेपालको अहिलेको अवस्था हेर्दाखेरि के देखिन्छ, आगामी दिनहरूमा कतिको शुद्धिकरण हुँदै जाला नेपालको राजनीति?
अब यस्तो छ, स्वयं स्थापित दलहरूमा पनि नयाँ नेतृत्व आउनुपर्छ भन्ने माग छ होइन, युवा नेतृत्व अथवा नयाँ पुराना मतलब 46 सालदेखि भएका नेताहरू अहिलेसम्म उनीहरूकै चाहिँ नेतृत्वमा दलहरू चलिरहेका छन्, नयाँ नेतृत्व आउन सकेका छैन, तर त्यहाँ जबरजस्त एउटा माग छ कि युवा नेतृत्वलाई स्थान दिनुपर्छ भनिराखिएको छ। त्यति भन्दा भन्दै पनि त्यसो भन्ने नेताहरू नै पनि बुढा भइसके होइन, युवा नेतृत्वमा चाहिँ ठाउँ पाउनुपर्छ भन्ने नेता नै 50 नागिसकेका छन्, 60 हाराहारीमा पुगिसकेका छन् भने नयाँ दलहरू केही प्र्याक्टिसमा नआएका होइन, साझा आयो, अर्को चाहिँ धेरैवटा दलहरू आएका छन् यो बिचमा, तर तिनीहरूले एउटा हामी भन्छौँ सोसल मिडियामा सामाजिक सञ्जालमा चाहिँ ती दलहरू पपुलर भए होइन, कुरामा पपुलर भए, तर जनमतमै जाँदाखेरि भने उनीहरूलाई जनताले खासै मतदाताले पत्याएको देखिएन। त्यसैले अहिलेसम्म पनि त्यो सम्भावना माग भए पनि त्यसको सम्भावना चाहिँ नि तुरुन्तै केही भइहाल्छ भन्ने लाग्दैन, किनभने कि एउटा आन्दोलनले पार्टी ल्याउँछ कि एउटा अवस्था त्यस्तो सिर्जना हुनु पर्यो कि जबरजस्त कुनै नेतृत्व आउनु पर्यो, दल स्थापित हुनु पर्यो, त्यो दुईटै सम्भावनाहरू तत्काल देखिँदैन। अब जनतामा गएर बिस्तारै सिद्धान्त आफ्नो राजनीति लाई अगाडि लाने, जस्तै यो 27 साल 28 सालदेखिको एमालेमा तत्कालीन मालेबाट सुरु गरेको राजनीति अहिले एउटा पिकमा छ होइन, तपाईँ 50-52 सालदेखि अझ त्यसको ऐतिहासिक पृष्ठभूमि हेर्नुभयो भने 42 सालको सेक्टर काण्ड हुँदै 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 आएको माओवादी एउटा एउटा पोजिसनमा आइपुग्यो, त्यो त्यत्रो सशस्त्र क्रान्ति गरेर होइन, नेपाली काङ्ग्रेस 7 सालको भूमिकाबाटै अहिलेसम्म आफ्नो गुजारा चलाइराखेको अवस्था छ होइन, मधेस आन्दोलनले मधेसवादी दलहरू आए तर त्योभन्दा अगाडि गजेन्द्र नारायण सिंहले स्थापित गरेको, अझ त्योभन्दा पनि अगाडि जाने हो भने 16-17 सालदेखिको चाहिँ नि भद्रकाली मिश्रको तराईको मागलाई लिएर गरेको आन्दोलन, अथवा वेदानन्द झाले चाहिँ तराई काङ्ग्रेसको चाहिँ नि जुन राजनीति गर्नुभयो त्यसैको पृष्ठभूमिमा आएका दलहरू हुन्। अब अहिलेको दुनियाँमा अहिलेको चाहिँ नि यो यो माहौल विश्वको माहौललाई समाउँदै आउने दलहरू आउनुपर्ने हो, तर किन आउन सकिरहेका छैनन्? तिनले नेपाली ग्राउन्ड रियालिटी होइन, यहाँको वस्तुस्थिति, यहाँको समाज, हाम्रो ऐतिहासिक पृष्ठभूमि, हाम्रो ऊ चाहिँ नि खोइ त त्यो समाउन नसके हो कि, जस्तै भन्नु पुरानो राजनीतिसँग सम्बद्ध पहिलेको पञ्चायत व्यवस्थासँग सम्बद्ध भनेरै हेर्छौँ अहिले पनि, त्यसमा धेरै मिसमास घोलघाल भइसक्यो, तर राप्रपाको राजनीति पनि त्यत्रो फस्टाउन सकेन। त्यसैले अहिलेको परिस्थिति हेर्दाखेरि नयाँ दल, नयाँ राजनीति, नयाँ माहौल, मान्छेमा नयाँ कुराको चाहना हुनु एउटा कुरा हो, तर त्यसलाई बोलाउने, ल्याउने, स्थापित गर्ने या सङ्गठित गर्ने त्यो त्यसको सैद्धान्तिक आधारहरू खोज्ने, हुन त संसारमा अहिले वादहरूको मृत्यु भइसक्यो, वादको राजनीति चल्दैन भन्छन्, तर पनि एउटा एउटा कुनै आर्थिक नीति चाहियो, त्यसको चाहिँ नि राजनीतिको चाहिँ नि सैद्धान्तिक आधारहरू केही न केही त चाहियो, त्यो त्यो लिएर आउने को र कसरी आउँछ भन्ने कुराको त्यो सम्भावना चाहिँ नि म एउटा पेसागत कर्मी भएकोले राजनीतिको कुरा नदेखेको हो कि होइन, तर म त्यो अहिले तत्काल देख्दिनँ।
जस्तो एउटा उदाहरणकै लागि पछिल्लो पटक सरकारले नेकपा विप्लवसँग चाहिँ समझदारी गरेर भूमिगत राजनीतिबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गराएको छ, यद्यपि कतिपय प्रश्नहरू छन्, हतियारका कुराहरू पनि सोधिएन, निकै सजिलोसँग चाहिँ सार्वजनिक भएर चाहिँ यो पार्टी अगाडि आयो भन्ने छ। अब यस्ता पार्टीहरूको प्रभाव पनि बिस्तारै अब बढ्दै जाने जनमानसमा घुलमिल हुने ती सम्भावनाहरू पनि देखिन्छ होइन?
यस्तो छ, नेपाली जनतालाई चाहिएको अहिले, हामीले धेरै वर्ष राजनीति गर्यौँ, 7 सालभन्दा अगाडि 97 साल 93 सालदेखि चाहिँ राजनीति गर्दै आयौँ। अब राजनीति राजनीति नेपाली जनतालाई त विकास चाहियो अब होइन, हाम्रो उत्तरको छिमेकी कहाँ पुग्यो, दक्षिणको छिमेकी कहाँ पुग्यो, युरोप कता पुग्यो, अमेरिका कहाँ पुग्यो, यो कम्युनिकेसन फेसिलिटीले हामीलाई चाहिँ होइन संसारको यो पहुँचले गर्दाखेरि सबै देखेका छौँ, हामी चाहिँ किन यहाँ भन्दाखेरि यही राजनीतिले हो।
अब चाहिँ राजनीतिक यी खिचातानीलाई छोडेर चाहिँ अलिकति एजेन्डा वाइज विकासतिर नै जानु पर्यो भन्ने,
विकासमा जानुपर्छ भन्ने मान्छेको चाहिँ अहिले चाहना छ। अहिले सबभन्दा ठुलो आक्रोश यो सरकारसँग के हो भन्दाखेरि खोइ त विकास होइन, अहिलेको वर्तमान प्रधानमन्त्री चुनाव ताका भाषण गर्नुभयो, रेल आउँछ, ग्यास आउँछ, तेल आउँछ, यो हुन्छ भने, अनि मान्छेलाई त आजको भोलि चाहियो, त्यो त्यो नभएको कारणले आक्रोश हो यो सरकारसँग. अब आजको भोलि विकास त हुँदैन फेरि, होइन? त्यसका पूर्वाधार चाहिए, त्यसका नियम कानुन चाहिए, त्यसका चाहिँ विशिष्ट कतिपय विशेष विशिष्ट कुराहरू हुन्छन्, ती पूर्वाधारहरू बनिनु पर्छ. केही पनि थिएन, होइन? उहाँले एउटा सपना देखाउनु भयो, सपना देखाए बापतको गाली हो यो,
होइन?
काम नभए बापतको गाली हो यो सरकार, यो यो अहिलेको खोइ त भन्ने कुरा. तर त्यसका लागि के प्रक्रिया हुन्छ, त्यसका पूर्वाधार के हुन्छन्, हाम्रो ग्राउन्ड रियालिटी के छ, त्यो कुरा नबुझाउनाले नबुझ्नाले
धेरै धन्यवाद छ. समय यति नै रह्यो, फेरि फेरि पनि हामी विभिन्न सन्दर्भहरूमा संवाद गर्नेछौँ. यहाँलाई हार्दिक धन्यवाद छ.